الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فاستبقوا الخيرات أينما تكونوا يأتي بكم الله جميعا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. انسان میں ایک فطری جذبہ ہوتا ہے کہ انسان ایک دوسرے سے آگے بڑھنے کی کوشش کرتے ہیں. ہر بندہ دوسرے کو دیکھتا ہے اور اس کے دل میں فطری جذبہ پیدا ہوتا ہے کہ جی میں اس سے بہتر ہو جاؤں. تو اللہ تعالیٰ نے انسان کے اندر یہ جذبہ رکھ دیا اور اس جذبے کے ہونے کو برا نہیں کہا، بلکہ اللہ تعالیٰ نے یہ چاہا کہ یہ جو آگے بڑھنے کا جذبہ ہے اس کو مومن جو ہے وہ صحیح طرح سے استعمال کرے، کہ بجائے اس کے کہ اس جذبے کی توانائیوں کو دنیا کی طرف لگائے یہ جذبہ دین کے معاملات میں صرف کرے. چنانچہ اللہ تعالیٰ یہ چاہتے ہیں کہ یہ جو انسان کے اندر یہ جو نیچرل ڈیزائر رکھ دی گئی ہے ایک دوسرے سے آگے بڑھنے کی، اس کو انسان دین میں استعمال کرے، نیکیوں میں ایک دوسرے سے آگے بڑھنے کی کوشش کریں. اسی لیے قرآن پاک میں حکم فرما دیا فاستبقوا الخیرات، کہ تم سبقت کرو نیکیوں میں. اینما تکونو، تم جہاں کہیں بھی ہوگے، یأتی بکم اللہ جمیعا، اللہ تعالیٰ تم سب کو اکٹھا کرے گا. تو اللہ تعالیٰ نے یہ بھی حکم فرما دیا کہ کیوں نیک کاموں میں مقابلہ کرو، آگے بڑھنے کی کوشش کرو. ایک تو یہ حکم فرما دیا کہ نیکی میں آگے بڑھو، سبقت لو ایک دوسرے سے، اور پھر وجہ بھی بتا دی کہ نیکیوں میں آگے بڑھنا ہے دنیا میں، اس لیے آگے بڑھنے کی، سبقت کرنے کی اتنی تمنا نہ ہو. اس کی وجہ یہ ہے کہ تم جہاں کہیں بھی ہوگے، اللہ تعالیٰ فرما رہے ہیں تم کو اکٹھا ہو کے ہمارے پاس آنا ہے. اللہ تعالیٰ کی نظر جو ہے وہ ہماری نیکیوں پہ ہے. اسی طرح قرآن پاک میں فرمایا یوم لا ينفع مال ولا بنون، اس دن نہ مال کام آئے گا نہ اولاد کام آئے گی. یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم، جو سمرا و دل لے کے آئے گا وہ دل کام آئے گا. تو اللہ تعالیٰ چاہتے ہیں کہ مومن بندہ جو ہے وہ اپنی اس فطری خواہش کو پورا ضرور کرے کہ سبقت حاصل کرنے کی کوشش ضرور کرے، مگر نیک کاموں میں سبقت حاصل کرنے کی کوشش کرے. اسی لیے نبی علیہ الصلاۃ والسلام نے فرمایا کہ تم دنیا کے معاملے میں اپنے سے نیچے والوں کو دیکھو، یعنی جب دنیا کا معاملہ ہو تو نیچے والوں کو دیکھو، اور دین کے معاملے میں اپنے سے اوپر والے کو دیکھو. یعنی دنیا کے معاملے میں نیچے والے کو اگر دیکھو گے تو جو دنیا اللہ نے تمہیں دی ہوگی اس پہ شکر ادا کرو گے. دین کے معاملے میں اپنے سے اوپر والے کو دیکھو گے تو اپنے آپ کو کم پاؤ گے، تو پھر سبقت حاصل کرنے کی کوشش کرو گے، مقابلہ کرنے کی کوشش کرو گے، جذبہ دکھانے کی کوشش کرو گے. تو دیکھیے اللہ کے قرآن سے بھی پتہ چلتا ہے کہ انسان نیکی میں ایک دوسرے سے سبقت حاصل کرے، اور نبی علیہ السلام کے مبارک فرمان سے بھی پتہ چلتا ہے کہ انسان نیکی میں سبقت حاصل کرے، ٹھنڈا نہ ہو جائے نیکی میں کہ جی نہیں ہوتا جی ہم سے، ہاں اور دنیا کے معاملے میں لگے ہوئے ہیں، دین کے معاملے میں کہیں گے جی نہیں ہوتا اور نہیں ہوتا کہہ کے بیٹھ جائیں، اور دنیا کے معاملے میں اگر کسی وجہ سے کوشش کے باوجود بھی نہ ہو رہا ہو تو پھر روتے ہیں ہم. اللہ تعالیٰ چاہتے ہیں کہ ہم دنیا کے معاملے میں نہ روئیں بلکہ دین کے معاملے میں روئیں، سبقت حاصل کرنے کی کوشش کریں. صحابہ کرام جو تھے وہ ایک دوسرے پہ سبقت حاصل کرتے تھے، اللہ کی بنائی بھی بہترین جماعت تھی، آپس میں بڑی محبت تھی، بہت ہی ایک دوسرے کا لحاظ تھا، اپنے اوپر دوسرے کو فوقیت دیتے تھے، حتیٰ کہ میدان جنگ ہوتی تھی اور آخری وقت ہوتا تھا، پیاس سے پورا جسم جو ہے وہ ڈرائی ہو جاتا تھا، اس وقت اگر پانی کا ایک گھونٹ میسر ہوتا تھا تو ایک صحابی دوسرے کی طرف اشارہ کر دیتا تھا کہ نہیں مجھے نہ دو، اس کو زیادہ ضرورت ہے. اتنی محبت، اتنا ایثار، مگر نیکی کے معاملے میں مقابلہ کرتے تھے، نیکی کے معاملے میں خوب مقابلہ کرتے تھے، حتیٰ کہ سب سے بڑے صحابہ بھی آپس میں مقابلہ کرتے تھے. عمر رضی اللہ عنہ فرماتے ہیں کہ میں ہر وقت یہ دیکھتا تھا کہ ابو بکر زیادہ خدمت کرتا ہے، زیادہ عبادت کرتا ہے. نبی علیہ السلام جب بھی حکم فرماتے ہیں کہ دین پہ خرچ کرو تو یہ زیادہ خرچ کرتا ہے، میری نگاہ اس پر ہی رہتی تھی کہ کوئی دن آئے میں ان کو شکست دوں اس معاملے میں. تو اتنے بڑے صحابہ تھے، اتنا محبت رکھتے تھے، مگر ان کے ذہنوں میں ہوتا تھا کہ دین کے معاملے میں میں نے آگے نکل جانا ہے. حتیٰ کہ ایک مرتبہ نبی علیہ السلام نے فرمایا کہ جی جہاد کا وقت ہے، لاؤ جو کچھ ہے تمہارے پاس. حضرت عمر رضی اللہ عنہ نے فرمایا کہ میں سوچنے لگا کہ اب ابو بکر کے پاس زیادہ مال نہیں ہے، میرے پاس زیادہ مال ہے، تو اپنا آدھا مال لے کے حاضر ہو گئے کہ اس مرتبہ تو میں ہی جیتوں گا. یہ دیکھیں سبقت کا کتنا شوق تھا. اور حضرت عمر رضی اللہ عنہ نے یہ فیصلہ کیا اور آدھا مال لے کے آ گئے، اور ابو بکر رضی اللہ عنہ جو تھے ان کے پاس مال واقعی بہت تھوڑا تھا، جو کچھ تھا سارا لے کے آ گئے، حتیٰ کہ دیوار کے اوپر ہاتھ لگا رہے ہیں، پھیر رہے ہیں کہ کوئی سوئی اگر دیوار میں لگی بھی ہو، اس زمانے میں دیواریں جو ہیں وہ مٹی کی دیواریں ہوتی تھیں، کئی مرتبہ لوگ اس کے اندر صحیح سوئی ڈال دیتے تھے، تو دیوار پہ ہاتھ مل رہے ہیں کہ اگر کوئی سوئی ہے تو وہ سوئی بھی لے کے چلے جاؤں، بس جو کچھ ہے اللہ کے نبی کے سامنے پیش کر دوں. تو صحابہ کرام جو تھے دیوانہ وار ایک دوسرے کے ساتھ سبقت کرتے تھے، اور آج ہم دیوانہ وار دنیا کے معاملے میں سبقت کر رہے ہوتے ہیں ایک دوسرے سے. میرا گھر اس سے زیادہ بہتر ہو، بس کچھ بھی ہو جائے میں نہیں جانتی، میرا گھر اس سے بہتر ہونا چاہیے، میری گاڑی اس سے بہتر ہونی چاہیے، میرے کپڑے اس سے بہتر ہونے چاہیے، میری چیزیں اس سے بہتر ہونی چاہیے، میری جویلری اس سے بہتر ہونی چاہیے. یہ جو دنیا میں سبقت، اور پھر ہم غم کھاتے ہیں، روتے ہیں جب ایسا نہیں ہوتا. یہ بھی خیال ہونا چاہیے کہ میری نماز اس سے بہتر ہونی چاہیے، میری تہجد کی پابندی اس سے بہتر ہونی چاہیے، یہ بھی تو شوق ہے. اللہ تعالیٰ یہ شوق پسند فرماتے ہیں کہ یہ نہ ہو کہ بندہ کسی کو دیکھے اور کہے کہ ہائے ہائے کتنا زبردست کپڑا پہنتی ہے، بلکہ دل میں یہ حسرت ہو کہ آئے ہائے دیکھو اس کی تہجد کبھی قضا نہیں ہوتی، کاش کہ میں ایسی بن جاؤں، یہ رونا ہو دل میں. اس کو کہتے ہیں فاستبق الخیرات، نیکی میں آگے بڑھنے کا جذبہ. اور یہ ہمارے پاس آپشن کوئی نہیں ہے کہ ہاں جی کوشش کریں گے بڑھنا ہوگا تو بڑھیں گے، نہیں، اللہ نے حکم فرما دیا فاستبق الخیرات، تم نیکیوں میں سبقت لو. تو ایسا نہیں ہے कि जी ठीक है कोशिश करेंगे, ना ना ना, बल्कि हुक्म आ गया अब नेकी का मामला जहाँ आएगा वहाँ मुकाबला बाजी करो, खूब आगे बढ़ो। और अल्लाह ने इस आगे बढ़ने में बरकत रख दी है। जितनी ज्यादा हिम्मत करेंगे नेकी में आगे बढ़ने में, उतनी ज्यादा बरकतों को महसूस करेंगे। ये आगे बढ़ना हमारी अल्लाह से ताल्लुक को शो करता है, हमारे अल्लाह से ताल्लुक को बयान करता है कि कैसा ताल्लुक है। अल्लाह से ठंडा ठंडा ताल्लुक है या मोहब्बत वाला ताल्लुक है, ये हमारी जोश और जज्बा, ये आगे बढ़ने की ख्वाहिश ये बताती है कि कैसा मेरे अल्लाह से मेरा ताल्लुक है। तो ये जो आगे बढ़ना है इसकी पहली बरकत ही यही है कि इस आगे बढ़ने की कोशिश करना, दिल में ये गम रखना कि मैं इससे ज्यादा आगे बढ़ जाऊं, ये कोशिश ही इस बात की दलील है कि हमें अल्लाह से मोहब्बत है। और अगर सिर्फ यही कोशिश है कि जी मैं दुनिया के मामलात में आगे बढ़ जाऊं, दुनिया की चीज़ों में आगे बढ़ जाऊं, इसका मतलब है दुनिया से मोहब्बत है, अल्लाह से मोहब्बत नहीं। अल्लाह ताला ने कुरान पाक में भी बता दिया कि ये जो दीन में आगे बढ़ने वाले हैं ये मुकर्रब है। तो ये इंसान के अंदर की गलती को जाहिर करता है कि इंसान किस चीज़ के पीछे भाग रहा है, किस चीज़ में मुकाबलाबाजी कर रहा है। मुकाबलाबाजी इंसान ने करनी ज़रूर है, हर इंसान के अंदर अल्लाह ने फितरत रख दी है। तो पहली बरकत इस सबकत हासिल करने की ये है कि इंसान जो है वो अल्लाह का मुकर्रब कहलाने लगता है, अल्लाह की निगाह में वो मुकर्रब हो जाता है। अल्लाह ताला कुरान पाक में फरमाते हैं अस्साबिकून अस्साबिकून उलाइकहुमुल उलाइकल मुकर्रबून। ये जो सबकत करने वाले आगे से आगे बढ़ने वाले जो हैं यही तो मेरे मुकर्रब हैं, यही तो मेरे चाहने वाले, इन्हीं पर तो अल्लाह की रहमत की निगाह गिरती है। चुनाचे हजरत अहमद बिन हंबल रहमतुल्लाह अलैह रात भर खड़े हो जाते तहज्जुद में, उन्हीं के घर के सामने एक लोहार रहता था, लोहे का काम करता था, सुबह से शाम तक लोहा कूटता था, बड़ा मुश्किल और बहुत ही मुशक्कत वाला काम। रात को जब थका घर पे आता, कुछ खाता पीता, बिस्तर की तरफ उठता, देखता बिस्तर की तरफ जाता तो इसकी निगाह सामने वाले घर पे पड़ती और देखता कि अहमद बिन हंबल जो हैं वो रात के तहज्जुद के नवाफिल के लिए खड़े हो चुके हैं, कि अब इन्होंने घंटों अल्लाह के सामने इबादत करनी है। तो ऐसा नहीं होता कि उनके दिल पे कोई असर ना होता उसका, वो लोहार जो था वो हर वक्त कुड़न में रहता कि काश इतनी मुशक्कत पूरी दिन में ना करता होता, ये नींद मेरी ज़रूरत है। अपने दिल में यही कहता कि अगर ये मेरी नींद इस वक्त मेरी ज़रूरत ना होती, ये पूरा दिन मुशक्कत में ना कर रहा होता, तो इस वक्त अहमद बिन हंबल की तरह मैं भी पूरी रात खड़ा होता। तो मुकाबले का शौक था ना, मुकाबला कर तो रहे थे, दिल में ये ज़रूर था, ठंडा नहीं हुए थे। हर वक्त यही कुड़न अंदर रहती थी कि ये पढ़ रहा है अल्लाह के सामने घंटों खड़ा है, मेरा भी ये मसला ना होता कि पूरी दिन मुशक्कत ना कर रहा होता तो मैं भी इन्हीं की तरह खड़ा होता। नेकी में सबकत करने का शौक जरूर था। किताबों में लिखा है कि ये लोहार फौत हो गया और किसी ने इस लोहार को ख्वाब में देखा और पूछा क्या बना तेरा। लोहार ने कहा कि अल्लाह ने रहमत की निगाह फरमा दी, मुझे वही मकाम दिया जो अहमद बिन हम्बल रहमतुल्लाह अलैह को मकाम दिया। अल्लाह अकबर। तो ये जो सबकत ले जाने का शौक होता है दीन के मामले में, ये जो दीन की इबादत का दीन का गम होता है, इसमें मुकाबलाबाजी होती है, ये अल्लाह के मुकर्रबीन की सिफत है। یہ مقابلے کرتے ہیں کہ میں آگے بڑھ کے دکھاؤں گی, میں اللہ کو زیادہ منا کے دکھاؤں گی. موسیٰ علیہ الصلوۃ والسلام کے زمانے میں موسیٰ علیہ الصلوۃ والسلام نبی تھے, باقی سارے عام لوگ تھے, یہ اللہ کے سب سے مقرب تھے. اللہ تعالیٰ نے حکم دیا کہ موسیٰ ہماری طرف آؤ, تو چل کے نہیں گئے, دوڑ کے گئے. اللہ تعالیٰ نے فرمایا اے موسیٰ کیوں دوڑ کے آ رہے ہو؟ فرمایا اے اللہ تجھے راضی کرنے کے لیے دوڑ کے آ رہا ہوں. اللہ کے نبی ہیں, سب سے آگے ہیں, مگر پھر بھی سبقت لے جانے کا پھر بھی جذبہ. تو یہ نشانی ہے اللہ کے مقربین کی کہ وہ نیکیوں میں سبقت لے جاتے ہیں, مقابلہ کرتے ہیں. دل کا غم ان کا یہ ہوتا ہے کہ میں اس کی طرح عبادت کروں جو عبادت میں لگا ہوا ہے. پھر اللہ تعالیٰ توفیق بھی دے دیتے ہیں. تو اللہ کے مقربین کی نشانی, یہ سبقت لے جانے کی پہلی برکت یہ ہے کہ وہ اللہ کا مقرب بن جاتا ہے. چنانچہ حضرت مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ, علماء کے اس میں اجماع ہے کہ اپنے وقت میں برے صغیر کے سب سے بڑے عالم اور بہت بڑے اللہ والے. بہت بڑا جلسہ تھا, حضرت کو دعوت دی گئی تھی کہ حضرت یہ جلسہ ہے, آپ تشریف لائیں. حضرت جلسے میں تشریف لے گئے, جلسہ ختم ہوا اور اذان ہو گئی. اب ہزاروں لوگوں کا مجمع تھا, ہر ایک حضرت سے ملنے کے لیے بے قرار. اذان مغرب کی ہو گئی اور مسجد جلسے گاہ سے کے ساتھ تھی, برابر میں تھی. حضرت اپنے سٹیج سے اتر کے اور جلسہ گاہ کی طرف تشریف لے جا رہے ہیں اور لوگوں کا ہجوم, ہر بندہ حضرت سے ملنا چاہ رہا ہے. تو جب مسجد میں پہنچے تو پہلی رکعت مکمل ہو گئی تھی, دوسری رکعت میں پہنچے ایک رکعت چھوٹ گئی. امام صاحب نے جب سلام پھیرا تو آپ نے اپنی رکعت مکمل کی, اور پھر آپ نے سلام پھیرا اور آپ نے ایک ٹھنڈی آہ لی اور کہا کہ آج 17 سال بعد پہلی مرتبہ تکبیر اولا قضا ہوئی ہے. تو اللہ والوں کی نشانی کہ وہ سبقت لینے کی کوشش کرتے ہیں, آگے بڑھنے کی کوشش کرتے ہیں. تو یہ سبقت لے جانا, اس کے معاملے میں انسان آگے بڑھنے کی کوشش کرے, اس معاملے میں انسان گرم رہے کہ بس میں نے کچھ بھی کر کے آگے بڑھنا ہے نیکی میں, یہ اس کی پہلی برکت یہ ہے کہ اس کی برکت سے اللہ تعالیٰ انسان کو اپنے مقربین میں بنا لیتا ہے. اس سے بڑھ کے اور کوئی برکت ہو نہیں سکتی. السابقون السابقون اولئک المقربون, یہ جو سبقت لے جانے والے, ہمت کرنے والے, یہی تو مقربین ہیں. آپ دیکھ لیں آج دنیا کے معاملے میں اگر کوئی بندہ کسی سے محبت کرتا ہے تو بھاگ بھاگ کر اس کو خوش کرنے کی کوشش کرتا ہے, بھاگ بھاگ کے خوش کرنے کی کوشش کرتا ہے کہ میں یوں بھی خوش کر لوں اور میں یوں بھی خوش کر لوں اور دوسرا کوئی مجھ سے زیادہ اسے خوش نہ کر پائے. بیوی یہ کہتی ہے کہ میرے خاوند کو میرے سے زیادہ کوئی اور خوش نہ کر پائے. کیوں؟ محبت ہوتی ہے, وہ سبقت لے جانے کی کوشش کرتی ہے. تو سبقت لے جانے کے جذبے کی پہلی برکت یہ ہے کہ انسان اللہ کا مقرب بن جاتا ہے, اس کی محبت شدت والی ہوتی ہے. محبت محبت تو کہتے ہیں لیکن محبت نہیں جس میں شدت نہیں ہے. محبت کے انداز ہیں سب پرانے, خبردار ہو اس میں جدت نہیں ہے. محبت کے انداز یہی ہے, انسان بھاگ بھاگ کے نیکیوں میں آگے بڑھنے کی کوشش کرے. اس کو غم لگا ہوا ہو کہ دوسرا آگے کیسے بڑھ گیا. تو یہ جو آگے بڑھنے کا جذبہ, اس کی پہلی برکت یہ کہ انسان اللہ کا مقرب ہو جاتا ہے, اور اس کی دوسری برکت یہ ہے کہ جو سبقت نیکی میں لے جاتا ہے وہی نیکیوں کا رول ماڈل ہوتا ہے. انسان جو سبقت لے جانے والا ہوتا ہے وہی دوسروں کے لیے نمونہ بنتا ہے, رول ماڈل بنتا ہے. ایسا ممکن نہیں ہے کہ انسان خود عمل نہ کرے اور خود نیکی کا جذبہ نہ رکھے اور وہ دوسروں میں نیکی کا جذبہ ڈال دے, یہ کیسے ممکن ہے؟ انگریزی کا ایک مقولہ ہے, دا لیڈر سیٹس دا پیس. تو رفتار جس نے قائم کرنی آتی ہے وہی بڑا ہوتا ہے, جو لیڈر ہوتا ہے وہی رفتار قائم کرتا ہے. تو جس کی رفتار سب سے تیز ہوتی ہے اسی کو رول ماڈل, اسی کو لیڈر بنایا جاتا ہے. تو سبقت حاصل کرنے کا جذبہ اگر ہے تو اس کی دوسری برکت یہ ہے کہ جو یہ جذبہ رکھے گا وہ دوسروں کے لیے نمونہ بن جائے گا. اگر ہم یہ چاہتے ہیں کہ ہمارے ذریعے سے لوگوں کو نصیحت حاصل ہو, لوگ نیکی پہ آئے, میرا بیٹا نیکی پہ آئے, میرا شوہر نیکی پہ آئے, میرے خاندان والے نیکی پہ آئے, اگر یہ جذبہ ہے تو پہلے خود اندر یہ جذبہ پیدا کرنا ہوگا کہ میں خود دیوانہ وار اللہ کی عاشقہ بن جاؤں. پھر دیکھیں خود بخود جذبے پیدا ہوں گے. ہمارے حضرت فرماتے ہیں کہ امریکہ کی ایک ریاست سیئٹل میں جانا ہوا, وہاں پہ بیان ہوا, اور بیان کے بعد جس مسجد میں بیان ہوا اس کے امام صاحب نے کہا کہ حضرت یہاں کی ایک نو مسلم امریکن خاتون ہے جس نے اسلام قبول کیا ہے, وہ آپ سے ملنا چاہ رہی ہے, اس کے کچھ سوالات ہیں. حضرت نے فرمایا کہ جی وقت بہت تھوڑا ہے, آگے بیان ہے تو اب بھی اس سے معذرت کر لیں. انہوں نے کہا حضرت نہیں, اس عورت سے ملاقات ضروری ہے. حضرت نے فرمایا کیوں ضروری ہے؟ انہوں نے کہا کہ حضرت یہ نو مسلم ہے, تمام اس علاقے کی مسلمان خواتین کے لیے یہ رول ماڈل نمونہ بنی ہوئی ہے, آپ اس کو تھوڑا وقت دے دیں گے اس کے ذہن اور کلیئر ہو جائے گا, اس سے اور دین کا کام پھیلے گا. بڑے حیران ہوئے حضرت کہ جی ابھی مسلمان تھوڑا عرصہ پہلے ہوئی ہے اور سب کے لیے رول ماڈل بنی ہوئی ہے. تو پوچھا کیوں رول ماڈل بنی ہوئی ہے؟ اس نے کہا کہ حضرت جو پانچ نمازیں ہوتی ہیں ان پانچ نمازوں کو ایسے اہتمام سے پڑھتی ہے کہ نماز کے لیے نئے کپڑے اور خوبصورت کپڑے بنائے ہوئے ہیں, کہ میں اپنے اللہ کے سامنے اگر کھڑی ہوں تو میں اچھے لباس میں اس کے سامنے کھڑی ہوں, اور اتنے خشوع اور خضوع کے ساتھ اور توجہ کے ساتھ اور اتنی اللہ کی محبت میں ڈوبی ہوئی نمازیں پڑھتی ہے کہ ہر ہر نماز کا وقت میں ایک ایک گھنٹہ اس کو لگ جاتا ہے. تو تمام عورتوں کا دل اس کی طرف کھنچتا ہے, سب کہتی ہے ہم نے اس کی طرح بننا ہے, ہر ایک کی محبت اسی کی طرف جاتی ہے. تو جب انسان نیکی میں سبقت لے جاتا ہے خود بخود رول ماڈل بن جاتا ہے, دوسروں کو پھر کہنا نہیں پڑتا کہ بھئی یہ نیکی کرو, اس کو پتہ چل جاتا ہے کہ جی مجھے نیکی کرنی ہے, اس کو دیکھ کے نیکی کرنے کو دل چاہتا ہے. سبقت لے جانے کی پہلی برکت, سبقت لے جانے کا جذبہ ہونے کی پہلی برکت یہ ہے کہ انسان اللہ کا مقرب ہو جاتا ہے, اور دوسری برکت یہ ہے کہ انسان جو ہے وہ رول ماڈل بن جاتا ہے, نمونہ بن جاتا ہے دوسروں کے لیے. یہ جتنے بھی اللہ والے نمونے بنے ہوئے ہیں जिनको देखकर दिल खुश होता है, जिनकी तरह हम बनना चाहते हैं, वो इसीलिए नमूने हैं कि वो नेकियों में सबकत ले जाने वाले हैं। तो नेकी के मामले में ठंडा होना, ये तो इंसान के लिए जहर कातिल, ये उसकी मोहब्बत अल्लाह से कम होने की निशानी है। अल्लाह के मामले में जज्बा होना चाहिए। अजीब बात है, बुजुर्गों का कौल कि इंसान की उम्र ढलती होती है तो दुनिया की मोहब्बत और दुनियावी मोहब्बत का जज्बा इंसान की जब उम्र ज्यादा हो जाती है, बढ़ती जाती है, तो मुखालिफ जिन्स की जो मोहब्बत है वो जज्बा जो है वो ख़त्म होता जाता है, और अल्लाह की मोहब्बत जो है वो उम्र बढ़ने के साथ साथ बढ़ती रहती है, ये जज्बा ख़त्म नहीं होता। तो जो शख्स सबकत ले जाने का जज्बा रखता है, सबकत ले जाने की कोशिश करता है, वो रोल मॉडल बन जाता है। सबकत ले जाने का जज्बा रखने की तीसरी बरकत ये है कि इंसान गुनाहों से पाक हो जाता है। गुनाहों से पाक होना ये बड़ा ज़रूरी है। लोग पूछते रहते हैं कि जी कैसे पाक हुए, कभी कोई किसी तरह के गुनाह में मुलव्वस, कोई किसी तरह के गुनाह में मुलव्वस, कभी बदनजरी के गुनाह में मुलव्वस तो कभी किसी और गुनाह में मुलव्वस, कभी तो पैसे के गुनाह में मुलव्वस, कभी गलत ताल्लुक के गुनाह में मुलव्वस, कभी गुस्से के गुनाह में मुलव्वस, कभी गीबत के गुनाह में मुलव्वस। और अल्लाह ताला चाहते हैं कि पाक जिंदगी हो। हुक्म फरमा दिया, वज़रू ज़ाहिरल इस्मे व बातिना, छोड़ दो सारे गुनाह, जाहिर में जो करते हो और बातिन में जो करते हो, नजर आने वाले गुनाह जो करते हो वो भी छोड़ दो, जो गुनाह दूसरों को नजर नहीं आते वो भी छोड़ दो। हज़रत उमर बिन अब्दुल अजीज़ उस उम्मत के वो बादशाह जो अल्लाह के वली भी थे, उनके पास खिज़र अलैहिस्सलाम आए तो उन्होंने कहा कि हज़रत कुछ मुझे नसीहत करें। इतना बड़े वली थे, इतने बड़े बादशाह थे, मगर उनसे कहा कि जी मुझे नसीहत करें। उन्होंने कहा कि जी पोशीदा गुनाह छोड़ दो, ये जो गुनाह तुम छुप के करते हो ना, दूसरों को पता नहीं चलते, ये वाले छोड़ दो, क्योंकि ऐसा ना हो कि लोग तुम्हें जाहिर में तो अल्लाह का दोस्त समझें और हकीकत में तुम अल्लाह के दुश्मनों वाले काम कर रहे हो। तो ऐसा करोगे तो ये मुनाफिकत है, और मुनाफिक जहन्नम के सबसे नीचे दर्जे में होगा। ये नसीहत थी, दिल पे लगी, आंसू निकल आए, दाढ़ी तर हो गई, रोते रोते परेशान हो गए। तो मोमिन के लिए गुनाह छोड़ना ये बड़ा हदफ है, और जब जज्बा पैदा हो जाता है कि मैं नेकी में एक सबकत हासिल करूंगा, मुकाबला करूंगा, इसकी बरकत से अल्लाह ताला गुनाहों से जान छुड़वा देते हैं। ये अजीब जज्बा है, नेकी में मुकाबले का जज्बा पैदा हो जाए, इंसान की जिंदगी बेहतरीन जिंदगी। मगर शैतान हमें दुनिया में मुकाबले करवाता है, दुनिया की चीजों में मुकाबले खूब करवाता है। तो जिसके अंदर नेकी में आगे बढ़ने का जज्बा पैदा हो जाए उसके गुनाह छूट जाते हैं, क्योंकि अब जज्बा और हो गया। अब दिल बदल गया, तो जब दिल में ये जज्बा पैदा हो गया कि नेकी में आगे बढ़ना है, तो अब वो दूसरा गुनाह वाला जज्बा पैदा नहीं हो सकता, उसको मरना पड़ेगा। इसीलिए तो बुजुर्गों ने ये कलाम लिखा, हाँ, अब आओ हिर्स वाला दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे, गुनाहगारी में कब तक उम्र काटूं, बदल दे मेरा रास्ता दिल बदल। अब ये दिल बदल गया, नेकी का जज्बा पैदा हो गया, अब गुनाह छूट गए। तो या तो ये जज्बा होगा कि मैंने मुकाबला करना है नेकी में, ये नहीं है तो फिर इंसान गुनाहों में फंसेगा। जब हम गुनाहों में फंसते रहते हैं, ये नेकी में मुकाबले का जज्बा जब ठंडा हो जाता है तो गुनाहों में फंस जाते हैं। कभी किसी गुनाह में फंसते हैं तो कभी किसी गुनाह में फंसते हैं। और अकलमंद बंदे ने, जिसने बस अपने आप को इस धुन में डाल दिया कि मैंने नेकियां करनी है और मुकाबले करने हैं नेकी के, वो आगे रह गया, आगे निकल गया, गुनाहों से बच गया। हमारे हज़रत फरमाते हैं, एक मरतबा मुल्तान में बयान हुआ और बयान के बाद लोगों ने बैत की। बैत होते वक्त मैंने देखा कि दो बंदे हैं, एक दूसरे को कह रहे हैं कि भाई तू भी बैत कर ले, और वो कह रहे नहीं मैंने नहीं करनी। बहरहाल बैत हजरत ने कर ली सबको, और ये दोनों हजरत के पास आए और आके एक ने कहा कि हजरत ये मेरा भाई है, मैं इसको कह रहा था तू भी बैत हो जा हजरत से, और ये मना कर रहा था। हजरत ने फरमाया कि भाई बैत होना तो एक चॉइस है, इंडिविजुअल चॉइस है, नहीं होना जा रहा था तो आपको उसको फोर्स ही नहीं करना चाहिए। तो उसने कहा कि हजरत असल में बात ये है कि मैं इसलिए बैत नहीं हो रहा कि मेरे बैत होने का फायदा ही नहीं है, मेरे गुनाह इतने हैं। हजरत ने फरमाया क्या मतलब? उसने कहा हजरत मैं तो पुलिस इंस्पेक्टर हूं और मेरी जिंदगी बहुत ज्यादा गुनाहों में पड़ी हुई है, जो गुनाह आप सोच सकते होंगे वो गुनाह मैं करता हूं। अब बताइए कि कोई फायदा है मेरा आपसे बैत करने का? इतने गुनाहगार बंदे को भी कोई बैत का फायदा होगा? हजरत ने फरमाया हाँ, हर बंदे को बैत का फायदा होता है। बैत जब बंदा करता है तो अल्लाह से तौबा करता है, और तौबा के बारे में नबी अलैहिस्सलाम ने फरमाया ताइबु मिनज़्ज़म्ब कमन ला ज़म्ब लहू, जिसने गुनाहों से तौबा की वो ऐसा ही है कि जैसे उसने कभी गुनाह किया ही ना था। उसको बात बड़ी अच्छी लगी, उसने कहा अच्छा, अब उसने बैत भी की, तौबा भी की। हजरत ने उसको तौबा के ऊपर कुछ फरमाया, कुछ नसीहत की। अब गुनाह तो वो बहुत ज़्यादा करता था, कभी नमाज नहीं पढ़ता था, हर तरह के गुनाह करता था और आदतें बनी हुई थी गुनाहों की, मगर इस बैत की वजह से, अल्लाह वालों की सोहबत की वजह से अब नेकी में आगे बढ़ने का कुछ जज्बा पैदा हो गया। हमारे हज़रत फरमाते हैं कि 3-4 महीने के बाद उसी मस्जिद में फिर बयान था। असर की नमाज का वक्त था, नमाज से थोड़ी देर पहले मैं पहुंच गया तो मस्जिद में बैठा हुआ इंतजार कर रहा था कि नमाज का वक्त आए फिर बयान होगा। फरमाते हैं कि मैंने ये महसूस किया बैठे बैठे कि पीछे से कोई बंदा आया और उसने मुझे पीछे से हग कर लिया, पीछे से गले लगा लिया। मैं बड़ा हैरान कि इतना बेतकल्लुफ इंसान कौन है, मेरा तो कोई ऐसा बेतकल्लुफ जानने वाला इस शहर में तो नहीं है जो इस तरह करे मेरे साथ। तो मैंने बड़ी हैरत से पीछे देखा तो वो इंस्पेक्टर साहब थे। मैंने कहा इंस्पेक्टर साहब आप? इंस्पेक्टर साहब ने कहा कि हजरत इंस्पेक्टर तो उसी दिन मर गया था जिस दिन तौबा की थी, अब तो आपका गुलाम हाजिर है। हमने फरमाया खैरियत है, ठीक है? उसने कहा जी हाँ ठीक हो। उसने फरमाया कि मैंने देखा उसके चेहरे पे थोड़ी थोड़ी सुन्नत भी आ गई थी, दाढ़ी भी उसने रख ली थी। बड़ी मुझे खुशी हुई, मैंने उससे अहवाल पूछे। उसने कहा कि हजरत वो बंदा जो कभी नमाज नहीं पढ़ता था अल्हम्दुलिल्लाह 5 वक्त की नमाज पढ़ता हूँ। बहुत ही खुशी हुई। फिर कहने लगा कि हजरत तहज्जुद की नमाज की भी अल्लाह ने पाबंदी दे दी है। और फिर कहने लगा कि हजरत तहज्जुद पढ़ के जल्दी मस्जिद चले जाता हूँ, आगे पहले पहुंचने की कोशिश करता हूँ ताकि मस्जिद में फजर की अजान मैं दूँ, अपने मस्जिद में फजर की अजान जो है वो मैं देता हूँ। तो कैसा जज्बा नेकी में आगे बढ़ने का, कितना शौक नेकी में आगे बढ़ने का। तो क्योंकि नेकी में आगे बढ़ने का शौक पैदा हो गया तो उसने कहा कि हजरत अब सारे गुनाह खत्म हो गए, गुनाह छूट गए। तो ये ऐसा जज्बा है नेकी में आगे बढ़ने का कि इसकी बरकत से अल्लाह ताला गुनाहों से महफूज फरमा लेते हैं, गुनाहों के दलदल में फंसने से बचा लेते हैं। वरना कभी कोई गुनाह खींचता है हमें तो कभी कोई गुनाह खींचता है। तो अगर ये नेकी में आगे बढ़ने का जज्बा पैदा हो जाए तो इंसान को अभी तक तीन चीजें बताई, तीन बरकतें हासिल होती है। अल्लाह का कुर्ब हासिल होता है, वो अल्लाह के मुकर्रबीन में बनता है। दूसरा कि उसको दूसरा ये पहला ये कि वो अल्लाह का कुर्ब हासिल करता है, दूसरा ये कि वो रोल मॉडल बनता है, और तीसरा ये कि अल्लाह ताला उसको गुनाहों से महफूज फरमा देते हैं, और चौथा ये कि जिस बंदे को ये नेकी में आगे बढ़ने का जज्बा मिल जाता है अल्लाह ताला उसको मखदूम बना देते हैं। मखदूम किसको कहते हैं जी? मखदूम उस शख्स को कहते हैं कि जिसको लोग जिसकी खिदमत करने के लिए लोग तैयार हों, जिसकी हर वक्त लोग खिदमत करने के लिए खुश हों। हमारे मशाइख ने फरमाया कि तीन बातें लोहे की लकीर की तरह है, जो शख्स अल्लाह से जितनी मोहब्बत करेगा मखलूक उससे उतनी ही मोहब्बत करेंगे। दूसरा फरमाया कि जो शख्स अल्लाह की जितनी इबादत करेगा मखलूक उसकी उतनी ही खिदमत करेंगे, और तीसरा फरमाया कि जो शख्स अल्लाह से जितना ज़्यादा डरेगा मखलूक उससे उतना ज़्यादा डरेंगे, उतना ज़्यादा उसका मखलूक पर रोब होगा। तो इसलिए जिसके अंदर ये सबकत हासिल करने का जज्बा, नेकी में आगे बढ़ने का जज्बा, अल्लाह ताला उसको बहुत सारे खादिम देते हैं, लोग खिदमत करने के लिए तैयार होते हैं। हमारे मशाइख ने फरमाया कि जो खादिम बना वो कल को मखदूम बना, और जो अपने आप को देखता रहा वो महरूम बना। तो कई मर्तबा इंसान जो है वो अल्लाह की इबादत करता है, नेकी में सबकत ले जाने की कोशिश करता है, अल्लाह ताला इसकी बरकत से उसे मखदूम बना देते हैं। चुनाचे हमारे एक बुज़ुर्ग गुजरे हैं सिलसिला आलिया नक्शबंदिया के, हज़रत ख्वाजा सिराजुद्दीन रहमतुल्लाह अलैह, बड़े अल्लाह वाले थे। हज़रत सिराजुद्दीन रहमतुल्लाह अलैह का एक खादिम था, उसका नाम था फ़तेह अली। फ़तेह अली जो था उसका नाम तो फ़तेह अली था मगर लोग उसे फत्तू कहते थे, फत्तू इसलिए फत्तू कहते थे कि फत्तू जो था ना पढ़ा लिखा था ना उसे कोई इतने हुनर आते थे, बस हज़रत की खिदमत में लगा रहता था सुबह शाम, बस खिदमत करता था। मगर फत्तू की ये खसूसियत थी कि उसको अल्लाह वालों से मोहब्बत बहुत थी, नेकी का जज्बा बहुत था, दीन के कामों में खिदमत का जज्बा बहुत था। हज़रत जो काम उसको कह देते वो दीवाना वार लग जाता कि बस ठीक है ये नेकी का काम है, बड़ा जज्बा, दूसरों से ज़्यादा आगे बढ़ने की कोशिश करता, ये इसके अंदर सबकत का जज्बा था। ये फत्तू सारा वक्त हजरत की खिदमत में, دیوانوار دوسروں سے بڑھ کر کام کرتا. حضرت فرماتے کہ یہ دین کا کام کرو سب مل کے تو یہ دوسروں سے بڑھ کر. حضرت کبھی فرما دیں لکڑیاں جمع کر کے لے آؤ وہ سب سے زیادہ لے کے آئے گا. تو دوسروں سے آگے بڑھنے کا جذبہ تھا. ایسا یہ خادم دیوانہ. حضرت کی جو زمین تھی اس زمین پہ لوگ وہاں پہ لوگ آتے ہیں خانقاہ پہ, پورے ملک سے ہندوستان پاکستان سے لوگ حضرت کی صحبت سے فائدہ اٹھانے کے لیے آتے. وہاں ایک پہاڑ بنا ہوا تھا اور پہاڑ کی وجہ سے پانی جو ہے وہ زمین میں آ جاتا, وہ زمین قابل استعمال ہی نہ رہتی, نہ اس کے اوپر کاشت ہو سکتی تھی نہ اس کے اوپر مہمانوں کو بٹھایا جا سکتا تھا. پتو نے سوچا کہ جی یہ پہاڑ جو ہے اگر اس سائیڈ سے کاٹ دیا جائے تو پانی کا رخ بدل جائے گا اور حضرت کی یہ جو زمین ہے اس پر پانی نہیں آئے گا تو یہ قابل استعمال ہو جائے گی, یہ ریکلیمڈ لینڈ ہو جائے گا. اس نے جا کے حضرت کو اپنا آئیڈیا بتایا کہ حضرت اگر اس پہاڑ کو یوں کاٹ دیا جائے نا تو پانی دوسری طرف چلے جائے گا. حضرت بھی مسکرا پڑے کہ جی پہاڑ کو کون کاٹتا ہے. حضرت نے فرمایا کہ جی پہاڑ کون کاٹے گا. انہوں نے کہا حضرت میں کاٹوں گا. اب یہ جذبہ تھا, سبقت لے جانے کا جذبہ. حضرت نے بھی جذبہ دیکھا تو فرما دیا اچھا چلو کوشش کر لو دیکھو کیا ہوتا ہے. اب فتو صاحب اپنا کدال لے کے اور پہاڑ کاٹنے کے لیے گئے اور جو پیر بھائی تھے وہ ہنستے تھے کہ فتو تجھے کیا ہو گیا, تیرا دماغ خراب, پہاڑ بھی کسی نے کاٹا ہے اور فتو صاحب لگے ہوئے ہیں پہاڑ کاٹ رہے ہیں توڑ رہے ہیں دن رات لگے ہوئے ہیں. اور یہ محبت سچی تھی, یہ جذبہ سچا تھا. اللہ کی شان کافی عرصے بعد واقعی وہ دن آیا کہ پہاڑ کٹ گیا اور پانی کا جو رخ تھا وہ دوسری طرف چلے گیا. تو جب ہمت بلند ہوتی ہے انسان اپنے ہدف کو پا لیتا ہے. حضرت بھی بڑے خوش ہوئے, لوگ بھی حیران کہ دیکھو اس میں کیسا جذبہ. حتیٰ کہ وہاں پہ حضرت نے کچھ کمرے بنانے کا ارادہ کیا کہ مہمان بہت آتے ہیں تو یہاں کچھ کمرے بنا دیا جائے جو اللہ اللہ سیکھنے آتے ہیں لوگ وہاں ٹھہرے. اب اس کام میں بھی فتو پیش پیش, بہت سارے مستری مزدور تھے, علاقے میں گرمی بہت زیادہ تھی تو جو کام کرنے کے اوقات جو تھے وہ ظہر سے پہلے کے تھے, ظہر کے بعد سب سو جاتے. ظہر سے عصر تک کام کرنا بہت ہی مشکل تھا, گرمی بہت زیادہ. پورے علاقے میں یہی معمول تھا کہ ظہر سے عصر سب سوتے تھے کہ گرمی زیادہ ہے سب اپنے اپنے گھروں میں چلے جاتے, تو مستری مزدور بھی آرام کرتے, پھر عصر کے بعد شروع ہوتا کام تو دیر تک چلتا رہتا. اور فتو کا جذبہ اتنا زیادہ کہ جی یہ دینی کام ہے یہ اللہ کا کام ہے بس. تو ظہر کے وقت سارے سوئے ہوتے, مستری مزدور جو سیکھنے اللہ اللہ آئے ہوئے وہ بھی سوئے ہوئے, اور فتو صاحب کیا کرتے کہ جی وہ کہتے میں گارا تیار کر لیتا ہوں اس وقت میں, جب وہ اثر پہ اٹھیں گے تو گارا تیار ہوگا تو وقت جو ہے وہ کچھ سیو ہو جائے گا. تو ظہر کے بعد فتو صاحب جو ہیں وہ سیمنٹ اور مٹی اور گارا تیار کرنے میں لگے ہوئے ہیں اور گارے کے اندر خود جمپے لگاتے ہیں, یعنی پورا خود جو ہے وہ مٹی کے اندر لدے ہوئے گارا بنا رہے تھے. اور حضرت جو ہیں وہ اپنے کمرے سے باہر نکلے تو حضرت کی نگاہ پڑ گئی, گیلری میں سے دیکھا سارے سو رہے ہیں اور فتو صاحب جو ہیں وہ گارے کے اندر جمپے لگا رہے ہیں. تو ایک خادم تھا اس کو کہا کہ جاؤ فتو کو کہو کہ میرے پاس آئے میں بلا رہا ہوں. اب فتو کیونکہ ان پڑھ بھی تھا اور فتو جو ہے وہ کبھی کبھی غلطیاں بھی کرتا تھا, تو یہ خادم جب گیا نا کہ جی حضرت بلا رہے ہیں تمہیں, تو فتو کو یہ ڈر لگا کہ کہیں میں نے کوئی غلطی کر دی حضرت ناراض ہیں, تو بڑا پریشان ہو گیا. تو اس سے کہا کہ حضرت کو کہو کہ میں تو ابھی اس حالت میں ہوں کہ ابھی نہیں آ سکتا, میرے اوپر تو گارا لگا ہوا ہے مٹی لگی ہوئی ہے. تو خادم نے جا کے حضرت سے کہا کہ حضرت وہ تو کہہ رہا ہے کہ میرے اوپر گارا مٹی لگی ہوئی ہے میں تو ابھی نہیں آ سکتا. حضرت نے فرمایا کہ اس کو جا کے کہو کہ جس حالت میں ہے اس حالت میں یہاں آئے. اب جب یہ جا کے کہا تو یہ تو اور زیادہ ڈر گیا کہ واقعی میں نے کوئی غلطی کر دی ہے تو ڈانٹ پڑنی ہے مجھے. बड़ा डरते डरते गारा लगा हुआ है जिस्म पर और हजरत के पास हाजिर हुआ। हजरत ने जैसे ही उसको देखा उसको गले लगाया और काफी देर तक सीने के साथ लगा के रखा और फिर छोड़ा और कहा कि फत्तू अल्लाह की तरफ से मुझे ये हुक्म मिला, अल्लाह की तरफ से ये इशारा हुआ कि अब तुझे इजाज़त तो खिलाफत दे देनी चाहिए, मेरी तरफ से तुझे इजाज़त है, अब तू जा और लोगों को अल्लाह अल्लाह सिखा। फत्तू हैरान रोने लगा, हजरत मैं तो ना पढ़ा लिखा हूँ ना मैंने कुरान पढ़ा है, मेरे पास तो सिर्फ आपकी खिदमत है, यही मेरा कुल, ये मेरे पास हर चीज़ बस यही है और तो कुछ नहीं, ये मेरा कुल सरमाया है। हजरत ने फरमाया कि भाई मुझे नहीं पता, मेरे दिल में अल्लाह ने ये बात डाली है और मेरे दिल बिल्कुल मुतमईन है इस बात पर कि तू अब लोगों को अल्लाह अल्लाह सिखाएगा। फत्तू बहुत रोया और फिर जब तसल्ली हुई एक दो दिन गुजरे तो फत्तू ने दिल में ये नीयत कर ली कि मैंने क्या अल्लाह अल्लाह लोगों को सिखाना है, बस ठीक है हजरत ने इजाजत दे दी है मगर मैंने रहना यही है और हजरत की खिदमत करनी है। मगर अल्लाह की शान जब बंदा दीन के अंदर सबकत हासिल करने की कोशिश करता है, जज्बा पैदा करता है, अल्लाह ताला उसको बढ़ाते हैं। चुनाचे अगर कुछ लोग जमा हो जाते और कभी फत्तू को कहते, फत्तू हाथ उठाता दुआ करता, अल्लाह की तरफ से वो दुआएं कबूल हो जाती, लोगों में मशहूर हो गया कि इसके उठे हुए हाथ अल्लाह की तरफ, जो उठे हुए हाथ होते हैं अल्लाह ताला उन हाथों को जाया नहीं करते, तो ऐसा लोगों का एतकाद बन गया। हजरत ने भी हुक्म फरमा दिया कि फत्तू जाओ अल्लाह अल्लाह सिखाओ। अब फत्तू ने कुछ कुरान पाक पढ़ना सीखा, कुछ उसको कुरान पाक आया, कुछ थोड़ा बहुत दीन समझ में आया, लोगों के ऊपर फत्तू का बड़ा असर था। अब लोगों ने फत्तू को फत्तू कहना छोड़ दिया और साईं फतेह अली कहना शुरू कर दिया, हत्ता के लोग बुलाते बयान करते और ऐसा असर होता कि जिंदगियां बदल जाती। हमारे बड़े हजरत रहमतुल्लाह अलैह हजरत ख्वाजा गुलाम हबीब साहब रहमतुल्लाह अलैह फरमाते हैं कि मैं एक मरतबा हज पे गया और मैंने देखा कि हज में मदरसा सौलतिया के नीचे उलमा का इंतजाम होता, उलमाए पाक व हिंद के। फरमाते हैं कि मैंने 200 बिस्तर देखे, 200 उलमा लेटे हुए थे नीचे, बीच में एक बिस्तर ऐसा था जो चारपाई पे बना हुआ था, सारे उलमा नीचे थे, एक शख्स ऊपर था। मैंने जब करीब जाके देखा तो मैंने वो देखा कि ये साईं फतेह अली थे, कि 200 लोग उनकी खिदमत में लगे हुए हैं। तो जिस बंदे के अंदर अल्लाह की खिदमत का जज्बा आता है, अल्लाह के दीन की खिदमत का जज्बा आता है, वो इस जज्बे में मुकाबला करता है, सब कत लेता है, अल्लाह ताला उसको आगे से खादिम दे देते हैं। हमारे हजरत फरमाते थे कि मैं भी अपने शेख का फत्तू था, फरमाते हैं कि मैं भी अपने शेख का फत्तू था, अल्लाह ताला ने मुझे बहुत सारे फत्तू दे दिए। तो ये जो सब कत हासिल करने का जज्बा होता है, इस जज्बे की बरकत से इंसान को अल्लाह ताला खुद दाम दे देते हैं। खिदमत से खुदा मिलता है, इबादत से जन्नत मिलती है और खिदमत से खुदा मिलता है। तो ये जज्बा जिंदा करने की जरूरत है। आज हमारे जज्बों का रुख गलत हो गया है, आज दुनिया की चीज़ों में हमारे जज्बों को कंज्यूम कर लिया है। ये दिल अल्लाह की मोहब्बत के लिए बनाया हुआ है, इसलिए इस दिल के जज्बे जो हैं वो अल्लाह को राजी करने के लिए होने चाहिए। 4-5 दिन पहले एक जानने वाले का फोन आया, मैसेज आया कि जी कल रात मेरी तहज्जुद मिस हो गई। मैंने उनको मैसेज वापस किया कि जी जब रात को देर हो जाए तो तुम सोने से पहले ही नफलों को पढ़ लिया करो। कि हमारे अकाबरीन का, सहाबा इकराम का ये तर्ज रहा कि रात अगर बहुत देर हो जाती किसी दीनी मशरूफियत की वजह से या किसी और मशरूफियत की वजह से और फजर में टाइम थोड़ा होता, तहज्जुद पे फिर उठना मुश्किल होता, तो नफलें जो हैं तहज्जुद की सोने से पहले पढ़ के सो जाते। मैंने मैसेज ये बड़ा सारा किया, उन्होंने मुझे आगे से मैसेज किया कि जी मैंने सोने से पहले नफलें तो पढ़ी थी। तो मैंने आगे से मैसेज किया तो फिर आप ये ना कहें कि आपकी तहज्जुद कजा हुई, आपकी तहज्जुद तो हो गई। तो उन्होंने मुझे आगे से मैसेज किया कि हाँ यूं तहज्जुद तो हो गई मगर मैं सुबह उठ के रोया बहुत हूं। तो मेरे दिल में ये बात आई कि असल में आप इसलिए रोए हैं कि दिल में जज्बा जो है वो नेकी में आगे बढ़ने का है, दुनिया में आगे बढ़ने का जज्बा नहीं, नेकी में आगे बढ़ने का जज्बा है। फस्तबकुल खैरात, दिल ने यही कहा कि ये फस्तबकुल खैरात की जबरदस्त मिसाल है। और आज हमारा हाल ये कि दुनिया की छोटी छोटी चीजें नहीं मिलती तो रोते हैं और धोते हैं और परेशान होते हैं। उसकी वजह यह है कि इस दुनिया को हमने गम बनाया हुआ, और जो दुनिया को गम बनाता है अल्लाह ताला उसको गमों से बाहर नहीं निकालते। हदीस पाक में आता है कि जिसने आखिरत को गम बनाया अल्लाह ताला उसको दुनिया के गमों से निजात दे देते हैं, और जिसने दुनिया को गम बनाया, हदीस पाक में आता है अल्लाह ताला फरमाते हैं जिसने दुनिया को गम बनाया अल्लाह ताला को इससे कोई गरज नहीं कि वो किस घाटी में जाके हलाक हो जाए। तो आज दुनिया गम बना हुआ है, दुनिया की छोटी छोटी अगर ख्वाहिशात पूरी नहीं होती तो हम रोते धोते हैं और ये रोना धोना हमारा खत्म ही नहीं होता। फस्तबकुल खैरात, नेकी में आगे बढ़ो, नेकी में सबकत लो। ये नेकी में सबकत करने का बरकत बरकत होती है, अल्लाह ताला दुनिया के गमों से निजात दे देते हैं। हमारे लिए ये आगे बढ़ना बड़ा मुश्किल, मगर अल्लाह के लिए हमें बढ़ाना आसान। अगर हम पीछे रह गए नेकी में तो अल्लाह की रहमत ऐसी कि अल्लाह ने दरवाजे फिर भी खुले रखे, मेरे बंदे आओ तौबा करो। तौबा करोगे और ये जज्बा फिर खुल जाएगा, ये रास्ता फिर साफ हो जाएगा। तो पीछे रह गए हम, और जो नेकी में पीछे रह गया उसके लिए अल्लाह ने ये तौबा का रास्ता रखा है। तीन सहाबा इकराम थे, नबी अलैहिस्सलाम ने फरमाया गज़वा की तैयारी करो, सब चलो साथ, जरूरी है। तीन सहाबी थे, उन्होंने कहा अल्लाह के नबी घर के कुछ मामलात हैं, बस आप आगे निकले, हम आ रहे हैं पीछे से। काब इब्ने मालिक रजी अल्लाह अन्हो नबी अलैहिस्सलाम के एक सहाबी थे और उनके दो साथी थे, इन तीनों ने कहा अल्लाह के नबी आ रहे हैं, आप आगे तशरीफ ले जाएं, हम अपने घर के कुछ मामलात संभाल के पहुंचते हैं। आगे निकले नबी अलैहिस्सलातु वस्सलाम, ये पीछे अपने घर के मामलात सुलझाते रहे, आज कल बस कल निकलते हैं, ये कर लें वो कर लें, ये करते गए। अल्लाह की शान वो गजवा इतनी ज़्यादा लंबी थी नहीं, और इससे पहले कि वो नबी अलैहिस्सलातु वस्सलाम तक पहुँचते नबी अलैहिस्सलातु वस्सलाम वो गजवा मुकम्मल करके वापस तशरीफ ले आए। आपको बड़ी नाराज़गी हुई कि ये तीन आए ही नहीं, इन तीन के अलावा जो बाकी मुनाफिकीन थे उन्होंने तो कोई ना कोई झूठ बोल दिया, और ये तीन झूठ नहीं बोलना चाहते थे कि जी हम फलां काम में फंस गए, फलां काम में फंस गए। जाके सच सच अल्लाह के नबी को बताया, अल्लाह के नबी सुस्ती कर दी, बस कहते थे अभी ये कर लें अभी वो कर लें, और उसमें दिन निकल गए और हम आप तक पहुंच ना सके, पीछे रह गए। अल्लाह अकबर, पीछे रह गए। سچ سچ بتا دیا اللہ کے نبی, کوئی ہمارے پاس ایکسکیوز نہیں تھی, بس ہماری اپنی غفلت ہماری ایکسکیوز تھی. نبی علیہ السلام نے یہ گفتگو سنی, کچھ نہیں کہا, بس فرمایا کہ میں بات نہیں کرنا چاہتا. بڑا غم سوار ہوا کہ اللہ کے نبی نے فرمایا کہ میں بات نہیں کرنا چاہتا. اس سے بڑھ کے اور پریشانی کیا ہو سکتی تھی صحابہ کرام کے لیے. اور اتنے ناراض کہ اللہ کے نبی نے اپنے باقی صحابہ سے بھی فرما دیا کہ ان تینوں سے کوئی بات نہ کرے. بس اب وہ سارے صحابی جو ان کے دوست تھے, جو اس سے ہنسی مذاق ہوتی تھی, جس سے محبت کی باتیں ہوتی تھیں, کوئی بھی بات نہیں کر رہا. جا کے کہتے اپنے قریبیوں کو, کہتے یار تم بھی نہیں بات کرو گے, وہ آگے سے کوئی جواب نہ دیتے کہ اللہ کے نبی نے منع فرما دیا ہے. بڑی آنکھوں سے آنسو نکلتے کہ جی پورے مدینہ میں کوئی بات ہی نہیں کر رہا. گھر گئے اور بیوی سے ایک بتایا یہ واقعہ کہ جی اللہ کے نبی نے یوں کر دیا, ہماری حالت تو بہت ہی خراب ہے. آگے سے بیوی نے بھی کوئی جواب نہیں دیا کہ جی یہ حکم سب کے لیے ہے, اس میں ہم بھی شامل ہیں, ہم بھی تم سے بات نہیں کرتے. وہ بیوی جس کے ساتھ زندگی گزری اتنی قریبی, اور اللہ کے نبی کے حکم کی وجہ سے اس نے بھی کہا کہ بات نہیں کرتے, بچے بات نہیں کر رہے. روتے تھے, آنسو نکلتے تھے کہ اللہ کے نبی کو اتنا ناراض کر دیا, ہم پیچھے رہ گئے. اب پورے شہر میں کوئی بات کرنے والا نہیں, اور یہ صحابہ کرام ایک مرتبہ نبی علیہ السلام حکم فرما دیں تو پیچھے نہیں ہٹتے تھے. بیویاں تک بات نہیں کرتی, اتنا غم دلوں میں سوار کہ یہ کیا کر بیٹھے, ہم پیچھے رہ گئے. بس اب کوئی اور چارہ کار نہ تھا سوائے یہ کہ اللہ کے سامنے توبہ کرے, کہ کسی طرح اللہ تعالی ہماری توبہ قبول کر لے, ہم سے یہ بڑا گناہ ہو گیا کہ ہم تو پیچھے رہنے والوں میں رہ گئے. تو خوب توبہ کی, روتے تھے, راتوں کو اللہ کو مناتے تھے, کئی دن تک توبہ کرتے رہے, کئی دن تک اللہ کے سامنے روتے رہے, حتیٰ کہ ایک دن اللہ تعالی نے برات کی آیت نازل فرما دی. وَعَلَى ثَلَاثَةَ الَّذِي خَلَّفُوا, اور وہ جو تین جو پیچھے رہ گئے تھے, ان تینوں کی مغفرت کی آیتیں نازل ہوئیں. نبی علیہ الصلوۃ والسلام نے ان کو بلایا اور صحابہ کرام سے بھی فرمایا کہ اللہ نے ان کی برات قرآن میں نازل کر دی. تو دیکھیں جو پیچھے رہ جاتا ہے, اللہ تعالیٰ نے اس کے لیے بھی راستہ نکالا کہ تم توبہ کرو اور پھر قدم آگے بڑھاؤ. جب تک آخری وقت نہیں آتا تب تک توبہ کے دروازے کھلے ہیں. ہمیں چاہیے کہ اللہ کے سامنے توبہ کریں, اپنے گناہوں پہ معافی مانگیں اور آگے بڑھنے والوں میں شامل ہو جائیں. اللہ تعالی ہمیں اپنے مقربین میں شامل فرمائے, اللہ تعالی ہمارے گناہوں کو معاف فرمائے, اللہ تعالی ہمیں آگے بڑھنے کا جذبہ نصیب فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. دعا سے پہلے کچھ مستورات کی طرف سے یہ پیغام آیا کہ وہ بیت کے کلمات پڑھنا چاہتی ہیں. یا جس بیت کے کلمات پڑھاتا ہے, بیت کا مقصد جو ہے وہ اللہ رب العزت کی رضا ہے, نبی علیہ الصلوۃ والسلام کی اتباع اور اپنی اصلاح ہے. اس میں رکاوٹ بنتے ہیں انسان کے گناہ, اس لیے بیت ہوتے وقت یہ نیت کریں کہ میں اپنے پچھلے تمام گناہوں سے سچی پکی توبہ کر رہی ہوں, آئندہ پرہیزگاری والی نیکی والی زندگی گزارنے کا ارادہ کر رہی ہوں. خطبہ سن لیجئے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له نشهد ان لا اله الا الله وحده وحده لا شريك له ونشهد ان سيدنا ومولانا محمدا عبده ورسوله اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الذين يبايعونك انما يبايعون الله يد الله فوق ايديهم سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. یہ کلمات پیچھے پیچھے پڑھتے جائیں. بسم اللہ الرحمن الرحیم, لا الہ الا اللہ, محمد رسول اللہ, آمنت باللہ وملائکتہ وکتبہ ورسله واليوم الآخر والقدر خيره والشره من الله تعالى والبعث بعد الموت. آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدًا عبده ورسوله. أستغفر الله ربي من كل ذنب وأتوب إليه وصلى الله تعالى على خير خلقه سيدنا محمدٍ وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. ان کلمات کو پڑھنے سے اب آپ بیعت ہو گئی ہیں, توبہ تائب ہو گئی ہیں. چار چیزیں ہیں, چار معمولات ہیں جن کو کرنے سے اللہ کی محبت دل میں بڑھتی ہے, گناہوں سے بچنے کا جذبہ پیدا ہوتا ہے. وہ چار چیزیں یہ ہیں کہ صبح اور شام 100 مرتبہ پہلے تو استغفار کرنا ہے, دوسرا صبح شام 100 مرتبہ درود شریف پڑھنا ہے, تیسرا قرآن پاک کی تلاوت اگر ایک پارہ کر لیں تو بہت اچھا, مصروفیت زیادہ ہے تو آدھا پارہ بھی کر سکتے ہیں, اور چوتھا مراقبہ کرنا ہے. مراقبہ کہتے ہیں اپنے دل میں اللہ کو یاد کرنا ہے, 10 منٹ کے لیے, 12 منٹ کے لیے دن میں کوئی ایک وقت نکالیں, بس بیٹھ کے آنکھ بند کر کے سر جھکا کے یہ سوچنا ہے کہ اللہ کی رحمت میرے دل پہ آ رہی ہے اور میرا دل اللہ 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 کہہ رہا ہے. یہ آج پہلی مرتبہ کسی کو معمولات نہیں بتائے جا رہے, سینکڑوں سالوں سے کروڑوں مسلمانوں کو یہی معمولات بتائے گئے اور انہی کے ذریعے سے کروڑوں لوگوں نے اللہ کی محبت کو حاصل کیا. آج بھی کوئی اخلاص کے ساتھ قدم بڑھائے گا, ان معمولات کو کرے گا, یہ اللہ کی محبت کو اپنے دل میں خود محسوس کرے گا. اس لیے ان معمولات کو پابندی کے ساتھ, ذوق و شوق کے ساتھ کریں. اللہ تعالی ہماری آج کی اس توبہ کو قبول فرمائے. تھوڑی دیر کے لیے سب مستورات آنکھوں کو بند کر لیں, سر کو جھکا لیں, دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں. تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں. वाओ हिरस वाला दिल बदल दे, हवाओ हिरस वाला दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे, बदल दे दिल की दुनिया दिल बदल दे, बदल दे दिल की दुनिया दिल बदल दे, करम फरमा खुदाया दिल बदल दे, गुनाहगारी में कब तक उम्र काटूं, गुनाहगारी में कब तक उम्र काटूं, बदल दे मेरा रास्ता दिल बदल दे, सुनूं मैं नाम तेरा धड़कनों में, सुनूं मैं नाम तेरा धड़कनों में, मजा आ जाए मौला दिल बदल दे, करूं कुर्बान अपनी सारी खुशियाँ, करूं कुर्बान अपनी सारी खुशियाँ, तू अपना गम अता कर दिल बदल दे, तेरा हो जाऊं इतनी आरज़ू है, तेरा हो जाऊं इतनी आरज़ू है, बस इतनी है तमन्ना दिल बदल दे, मेरी फरियाद सुन ले मेरे मौला, मेरी फरियाद सुन ले मेरे मौला, बना ले अपना बंदा दिल बदल दे, पड़ा हूँ तेरे दर पे दिल शिकस्ता, पड़ा हूँ तेरे दर पे दिल शिकस्ता, रहूँ क्यों दिल शिकस्ता दिल बदल दे, ये कैसा दिल है सीने में इलाही, ये कैसा दिल है सीने में इलाही, ये जिंदा भी है मुर्दा दिल बदल दे, जो तेरा सामना हो रोजे महशर, जो तेरा सामना हो रोजे महशर, तू देखे मुस्कुरा कर दिल बदल दे, हवाओ हिर सिवाला दिल बदल दे, میرا غفلت میں ڈوبا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے۔ لا الہ الا اللہ محمد رسول اللہ۔ دعا کر لیجئے، سبحان ربی العلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین۔ اے اللہ، ہم آپ کے عاجز مسکین بندے ہیں، اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، اللہ برے دن سے محفوظ فرما، اے اللہ بری رات سے محفوظ فرما، میرے مالک برے کاموں سے محفوظ فرما، اے اللہ ہمیں برے انجام سے محفوظ فرما، اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، میرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما، اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما، میرے مالک نعمتیں ملنے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما، اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما، میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما، اے اللہ نفس و شیطان کے مکر و فریب سے محفوظ فرما، میرے مالک نفس و شیطان کے مکر و فریب سے محفوظ فرما، اے اللہ جس طرح آسمان کو زمین پر گرنے سے روک دیا، اے اللہ ہمیں شیطان کو ہم پر مسلط ہونے سے روک دیجئے، اے اللہ اپنی رحمت کی نگاہ فرما دیجئے، اے اللہ ہم گناہوں کی نجاست میں لتڑے ہیں، میرے مالک ہمارے حال پر رحم فرما، اے اللہ ہمیں نیکی کے جذبے سے پیچھے ہٹنے سے محفوظ فرما، اللہ پیچھے رہ جانے والوں میں سے محفوظ فرما، اے اللہ ہمیں نیکی میں آگے بڑھنے کی توفیق نصیب فرما، اے اللہ جو گناہ ہمارے ہیں میرے مالک ان گناہوں کو معاف فرما، اللہ جو گناہ دن میں کیے انہیں معاف فرما، اللہ جو گناہ راتوں میں کیے انہیں معاف فرما، اللہ جو گناہ چھپ کے کیے اللہ ان گناہوں کو بھی معاف فرما، اور اے اللہ جو گناہ محفلوں میں کیے اللہ ان گناہوں کو بھی معاف فرما، اے اللہ ہم گناہوں کی نجاست میں لتڑے ہیں، میرے مالک ہمارے حال پر رحم فرما، اللہ تیرے وہ کمزور بندے ہیں جو گناہوں پہ جرت کرتے ہیں، اے اللہ توبہ بھی کرتے ہیں پھر توبہ توڑ بیٹھتے ہیں، اللہ صبح توبہ کرتے ہیں شام توبہ توڑ بیٹھتے ہیں، اللہ شام توبہ کرتے ہیں پھر صبح توڑ بیٹھتے ہیں، میرے مالک ہمارے حال تو قابل رحم ہے، اللہ رحمت کی نگاہ فرما، اے اللہ ہمارا کام آپ کی رحمت کے بغیر بن ہی نہیں سکتا، اے اللہ ایک مرتبہ اپنی رحمت کی نگاہ ڈال دیجئے، اے اللہ تیری ایک نگاہ کی بات ہے میری زندگی کا سوال ہے، اللہ رحمت کا معاملہ فرما، میرے مالک اپنی رحمت سے دور نہ فرما، اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے ہمیں اپنے در سے دور نہ فرما، اے اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں ہیں، میرے مالک ہمارا آپ کے سوا کوئی نہیں، اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں، میرے مالک ہمارا آپ کے سوا کوئی نہیں، اللہ اپنی رحمت سے دور نہ فرما، میرے مالک اٹھے ہوئے ہاتھوں کی لاج فرما، اللہ جیسا آپ ہمیں دیکھنا چاہتے ہیں اللہ ہمیں ویسا بننے کی توفیق نصیب فرما، اللہ میں نیک نہ بن سکا، اللہ تیرے نیکوں میں آیا بیٹھا ہوں، اللہ نیک نہ بن سکا، اللہ نیکوں میں آیا بیٹھا ہوں،
اللہ ان نیکوں کی برکت سے ہمارے بھی گناہوں کو معاف فرما، اللہ ان نیکوں کی برکت سے ہمارے بھی دلوں کو زندہ فرما، اللہ رحمت کا معاملہ فرما، اللہ اس بندے پہ کوئی حسرت نہیں جو کسی اور در سے خالی ہاتھ اٹھ جائے، اللہ حسرت تو اس پر ہے جو یہاں آپ کے در پہ آیا یہاں سے بھی خالی ہاتھ لوٹ گیا، میرے مالک خالی ہاتھ لوٹنے سے محفوظ فرما، اللہ ہمارے دلوں کو اپنی محبت سے منور فرما، اللہ اپنے پیارے محبوب کی سچی محبت نصیب فرما، اللہ اپنے نیک بندوں کی محبت نصیب فرما، میرے مالک نیک اعمال کی محبت نصیب فرما، اللہ نماز کی حضوری نصیب فرما، نماز کا شوق نصیب فرما، اللہ عمر گزرتی جا رہی ہے ہم کب محبت والی نمازیں پڑھیں گے، میرے مالک یہ بے ذوق سجدے کب ختم ہوں گے، میرے مالک ہمیں ذوق والے سجدے عطا فرما، اللہ محبت والی نمازیں عطا فرما، اے اللہ قرآن پاک پڑھنے کا لطف نصیب فرما، میرے مالک رات کے آخری پہر کے مناجات کی لذت نصیب فرما، اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے ہاتھ پھیلاتے ہیں تو نے غیروں کے سامنے ہاتھ پھیلانے سے روک دیتا ہے، اللہ وہ تیرے کیسے بندے ہوتے ہیں رات کے آخری پہر میں تیرے سامنے آنسو بہاتے ہیں تو ان کے تذکرے اپنے فرشتوں میں کرتا ہے، اے میرے مالک ہمیں بھی ان میں شامل فرما، اللہ ہمیں بھی ان میں شامل فرما، اے اللہ جیسا آپ ہم سے راضی ہوتے ہیں میرے مالک ہمیں ویسا بننے کی توفیق نصیب فرما، اللہ ہمیں ویسا بننے کی توفیق نصیب فرما، اے اللہ کل قیامت کے دن کی سرخروئی نصیب فرما، اللہ قیامت کے دن کی پریشانی سے محفوظ فرما، اللہ قیامت کے دن کی حیرت سے محفوظ فرما، اے اللہ آپ کے محبوب نے فرمایا کہ کچھ لوگ دنیا میں اپنے بارے میں مطمئن ہوں گے اور قیامت کے دن انہیں حیرت میں ڈال دیا جائے گا، اللہ قیامت کے دن کی حیرت سے محفوظ فرما، میرے مالک ہمارے اعمال آپ کے سامنے ہیں، اللہ کسی قابل نہیں، میرے مالک آپ کی رحمت کے طلبگار ہیں، اللہ رحمت کا معاملہ فرما، اللہ قیامت کے دن کی حیرت سے محفوظ فرما، اللہ قیامت کے دن کے سوال و جواب سے محفوظ فرما، میرے مالک قیامت کے دن کی پریشانی سے محفوظ فرما، اللہ کون ہے جو قیامت کے دن آپ کے سوالوں کا جواب دے سکے، میرے مالک ہمارے حال پر رحمت فرما، اللہ اپنی رحمت سے دور نہ فرما، اللہ رحمت کا معاملہ فرما، اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہیں اللہ ان کی پریشانیوں کو دور فرما، اللہ جو گھر بار کی وجہ سے پریشان ان کی پریشانیوں کو دور فرما، اللہ جو کاروبار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ جو اولاد کی وجہ سے پریشان میرے مالک ان کی پریشانیوں کو بھی دور فرما، اللہ اولاد کے غموں سے محفوظ فرما، اولاد کے دکھوں سے محفوظ فرما، میرے مالک جو صحت کی وجہ سے پریشان اللہ اپنی رحمت کی نگاہ فرما، اللہ ان کو صحت عطا فرما، اللہ جو اپنے اعمال کی وجہ سے پریشان میرے مالک ان کی پریشانیوں کو بھی دور فرما، اللہ بچہ جب پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے اور بندہ جب پریشان ہوتا ہے پروردگار کی طرف لوٹتا ہے، اے بے قصوں کے دستگیر، اے ٹوٹے دلوں کو تسلی دینے والے، اے گناہگاروں کے گناہوں پر اپنی رحمت کی چادر ڈال دینے والے، میرے مالک رحمت کا معاملہ فرما، اے اللہ کرم کے فیصلے فرما، اللہ اٹھے ہوئے ہاتھوں کو قبول فرما، اے میرے مالک ہمارے تینوں حرم کی حفاظت فرما، اے اللہ ہمارے اس ملک کی حفاظت فرما، میرے مالک ہمارے اس شہر کی حفاظت فرما، اے اللہ ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما، اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما. اے اللہ ہمارے عزیز اقارب، رشتہ دار، مشائخ، اساتذہ، والدین، جو بھی اس دنیا سے فوت ہو چکے ہیں، جو حیات ہیں، اللہ ان سب کی مغفرت فرما. میرے مالک، جن کی مغفرت فرما دی، اپنے قرب کے اعلیٰ درجات نصیب فرما. ربنا تقبل منا انك انت السميع العليم، تب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين. اے اللہ، جنہوں نے ہمیں دعاؤں کے لیے کہا، ان کو بھی ان دعاؤں میں شامل فرما. اللہ، جو دور بیٹھے مستورات ان دعاؤں پہ آمین کہہ رہی ہیں، اللہ ان سب کو بھی ان دعاؤں میں شامل فرما. وصلی اللہ تعالیٰ علی حبیبہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.